आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Oh,
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्रहरू, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो दुई हात जोडी नमस्कार अनि जय मसीह। श्रोता, साँच्चै नै परमप्रभुको महान अनुग्रह र कृपाले आज पनि हामीले यो सुन्दर अवसर पाएका छौं। हामीले उहाँको पवित्र धर्मशास्त्रबाट सिक्ने, अध्ययन गर्ने अनि मनन गर्ने अवसर पाएका छौं। यो साँच्चै नै तपाईं र मेरो निम्ति उहाँले प्रबन्ध गरिदिनु भएको महान अवसर हो। यसलाई हामीले बडो गम्भीरतापूर्वक आत्मसात गर्नुपर्दछ र यसबाट हामीले धेरै धेरै आत्मिक कुराहरू सिक्नु पर्दछ, जुन तपाईं र मेरो आत्मिक जीवनको यात्राको लागि अति नै ठूलो महत्वपूर्ण कुरा हो। श्रोता, मलाई थाहा छ तपाई धेरैले सुनिरहनु भएको छ, मसँगै शास्त्रको अध्ययन गरिरहनु भएको छ, मनन गरिरहनु भएको छ। मैले धेरै धेरै पत्रहरू तपाईँबाट प्राप्त गरिरहेको छु, यसबाट यो सिद्ध हुन्छ। अनि साथै म तपाईँहरूलाई धन्यवाद नदिइरहन सक्दिन निरन्तर आफ्नो समयलाई यो कार्यक्रम सुन्नमा अनि यस कार्यक्रममा भाग लिनमा दिइरहनु भएको छ। प्रभुले तपाई सबैलाई धेरै धेरै आशिष दिउन्। हुन्छ श्रोता मित्र, अब हामी आफ्नो अध्ययनतिर प्रस्थान गरौं। पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी प्रस्थान 25 अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयहरू देख्छौ। पवित्र स्थान निर्माणको लागि इसरायलका सन्तानहरूले के दिनुपर्छ र पवित्र स्थानमा सामानहरूको सामग्रीहरूको लागि निर्देशनहरू पनि यहाँ हामी देख्दछौ। टिप्पणी: प्रस्थान 25 अध्यायदेखि 30 अध्यायसम्म परमेश्वरले इसरायलीहरूलाई पवित्र स्थानको निम्ति रूपरेखा र प्रधान पुजारीको लागि पोषकहरूको ढाँचाहरू दिनुहुन्छ। अर्को चाहिँ हामीसँग पवित्र स्थानको निर्माण र स्थापन र यो परमेश्वरको महिमाले भरेको तथ्यको देखाउँदछ। यो हामी देख्छौ। पवित्र स्थान इसरायलहरूको जीवनको केन्द्र स्थान थियो, किनभने यहाँ नै मानिस परमेश्वर कहाँ पुग्दथे। आउनुहोस् सबभन्दा पहिले हामी हेरौं पवित्र स्थानको लागि प्रयोग गरिने सामग्रीहरू। प्रस्थान 25 अध्याय 1 र 2 पदमा भनिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, इसरायलहरूलाई भन् कि तिनीहरूले मेरो निम्ति भेटी ल्याउनु, हरेकले आफ्नो मनको राजी खुशी अनुसार चढ़ाएको भेटी तैले मेरो निम्ति ग्रहण गर। मित्र, इसरायलीहरू दासत्वबाट मुक्त भएको, छुटकारा भएको केही महिना मात्र भएको थियो, तैपनि परमेश्वरले पवित्र स्थान निर्माणको लागि सहायता गर्न सहयोगदानको माग गर्नुहुन्छ। आश्चर्यजनक कुरा यो छ कि इसरायलका सन्तानहरूले यति धेरै दिए कि तिनीहरूलाई दिनबाट बन्द गराउनु परेको थियो, रोक्नु परेको थियो। आज यो हामी हरेक मण्डलीका चर्चका विश्वासीहरूको निम्ति कति ठूलो चुनौतीको कुरा छ, होइन? तिनीहरूले ल्याउनु पर्ने सामानहरू यस प्रकार छन्। पद 3-7 पदमा भनिएको छ, तिनीहरूबाट लिने भेटी चाहिँ यिनै हुन्छन्: सुन, चाँदी, काँसो, निलो, बैजनी, रातो धागो र मलमलको कपडा, बाख्राका भुत्ला, रातो रंगले रंगाएका भेडाका छालाहरू, सिलका छालाहरू, बबुलका काठ, बत्तीको निम्ति भद्राक्षको तेल, अभिषेक गर्ने तेल र सुगन्धित धूपको निम्ति मसला, एपोत र छाती पातामा जड्नको निम्ति आनिक्स र अरू किसिमका
रत्नहरू। मित्र, हाम्रो पहिलो प्रतिक्रिया यो हो, कहाँबाट तिनीहरूले यी कुराहरू पाए? यो कुराको याद गर्नुहोस्, इसरायलीहरू केही महिना पहिले मात्र मिश्रीहरूको दासत्वबाट मुक्त भएर छुटकारा भएर निस्किआएका थिए। यी कुराहरू वा सामानहरू चाहिँ तिनीहरूले सालौं वर्ष मिश्रको मुलुकमा दासत्वको काम गरेको ज्यालाहरूको अंशहरू भागहरू थिए। प्रस्थान 12 अध्याय 36 पदले हामीलाई यो कुराको याद दिलाउँछ, परमप्रभुले इसरायलीहरूलाई मिश्रीहरूको निगाहमा राखिदिनुभयो र तिनीहरूले उनीहरूलाई ती सब दिए। जब इसरायलीहरूले मिश्र छोडे, तिनीहरूले धेरै धन सम्पत्ति लिएर आएका थिए, धेरै धन सम्पत्ति लिएर आएका थिए। यो अन्दाज गरिएको छ कि पवित्र स्थानको निर्माण कार्यको निम्ति मात्र करिब 5,00,000 मूल्यको सरसामानहरू लागेको थियो। पवित्र स्थान आकारमा सानो थियो किनभने यसलाई उजाड स्थान यात्रामा आफूसँगै बोक्नु पर्दथ्यो, तर यो अति नै कीमती, मूल्यवान र सुन्दर थियो देख्नमा। 8 पदमा भनिएको छ, म तिमीहरूका मध्यमा बस्नलाई तिनीहरूले मेरो लागि एउटा पवित्र स्थान बनाउन्। परमेश्वरले कहिले भन्नुभएन कि उहाँ पवित्र स्थानमा सदाको लागि बस्न गइरहनु भएको थियो, यस अर्थमा कि उहाँ विशेष खास भौगोलिक स्थानमा मात्र सीमित रहनुहुन्छ। उहाँ यो भन्नुभएको छैन र यो भन्नुभएन यहाँ। उहाँले भन्नुभयो करूबहरूको बीचमा बस्नुहुनेछ। पहिलो समुएल 4:4, दोस्रो समुएल 6:2, दोस्रो राजा 19:15 र यसैया 37:16 पद सबैले यो तथ्यको प्रमाण दिन्छ। इसरायल धर्मतन्त्र थियो र यहोवा परमेश्वर चाहिँ राजा हुनुहुन्थ्यो। इसरायललाई परमेश्वरद्वारा शासन गरिनुपर्ने थियो। उहाँको सिंहासन करूबहरूको बीचमा थियो र यहाँ नै मानिसले परमेश्वरलाई भेट्दथे। आज आम तवरमा धेरैको विचार धारणा यो छ कि परमेश्वर मानिसले बनाएको भवनमा रहनुहुन्छ, जुन कति पनि सत्य होइन। कसै कसैले चर्च भवनलाई, मण्डली भवनलाई परमेश्वरको भवन भन्छन्। यो परमेश्वरको भवन वा घर होइन, किनभने उहाँ बिल्डिङ भवनमा बस्नुहुन्न, रहनुहुन्न, र उहाँ यसमा कहिले पनि बस्नुहुन्न, निवास गर्नुहुन्न। सुलेमानले यसको बारेमा बिल्कुल सही अभिव्यक्त गरे, कसले उहाँको निम्ति भवन बनाउन सक्छ? उच्च भन्दा उच्च स्वर्गमा तपाईँ अटाउनु हुन्न। पवित्र स्थान त्यो नै स्थान हो जहाँ मानिसले परमेश्वरलाई भेट्दछ। भजन संग्रह 79:1 पदमा भनिएको छ, परमप्रभुले राज्य गर्नुहुन्छ, मानिसहरू थर थर कामुन्। उहाँ करूबहरूमाथि विराजमान हुनुहुन्छ, पृथ्वी हल्लियोस्। सन्दुक परमेश्वरको सिंहासन थियो र यो नै पवित्र स्थानको पहिलो सामान थियो जुन तिनीहरूले बनाउनु परेको थियो। 9 पदमा हामी पढ्दछौ, मैले तलाई देखाउने नमूना बमोजिम, पवित्र वासस्थान र त्यसका सबै सामानहरू तैले बनाउनु। हेब्रूको पुस्तकले हामीलाई भन्छ कि यो संसारिक पवित्र स्थान चाहिँ स्वर्गीयको पवित्र स्थान अनुसारको नमूना वा ढाँचा थियो। प्रश्न खड़ा हुन्छ कि स्वर्गीयमा साँच्चीकै पवित्र स्थान छ? म यो कुरामा विश्वास गर्छु किनकि परमेश्वरले यो भन्नुहुन्छ। म यसलाई साँच्चीकै वा यथार्थमा लिन्छु र यो महसुस गर्छु कि यदि परमेश्वरले केही कुरा भन्नुभएको हो भने त्यो उहाँले त्यसलाई स्पष्ट पनि पार्नुभयो। हेब्रू 8:5 पदले भन्छ, तिनीहरूले स्वर्गीयमा भएका कुराहरूको नकल र छायाको सेवा गर्छन्, जस्तो कि मोसाले वासस्थान बनाउने बेलामा यसो भन्ने परमेश्वरको वाणी पाएथे कि उहाँ भन्नुहुन्छ, तलाई डाँडामा देखाइदिएको नमूना बमोजिम सबै थोक तैले बनाउनु। हिब्रू 9:23-24 पदले निरन्तर आफ्नो भनाईलाई जारी राख्छ, यसै कारण स्वर्गीयका कुराहरूका नमूनाहरू चाहिँ यिनैबाट, तर स्वर्गीयमै भएका कुराहरू आफै त यी भन्दा बढ्ता उक्तम बलिदानले शुद्ध पारिनु आवश्यक थियो, किनभने ख्रिष्ट सकलीको नमूना गरी हातले बनाएको पवित्र स्थानभित्र होइन, तर अब हाम्रो निम्ति परमेश्वरको सामुने प्रकट हुनलाई स्वयं स्वर्गमै प्रवेश हुनु भएको छ। यसपछि निम्न पदहरूमा हामी देख्छौ करारको सन्दूक निर्माणको लागि निर्देशनहरू। हजुर, पवित्र स्थानलाई वरिपरि बाहिरी चोकले घेरिएको हुन्थ्यो, जुनको लम्बाई 100 हात र चौडाई 50 हात थियो। प्रस्थान 30:28 अनुसार त्यो बाहिरी चोकमा पित्तलको वा काँसको वेदी र धुने बाटा राखिन्दथे, अनि पवित्र स्थानलाई चाहिँ दुई भागमा विभाजन गरिएको थियो। पवित्र स्थान र पवित्रको पनि पवित्र स्थान, महापवित्र स्थान, अनि पवित्र स्थान जुनलाई भेट हुने पाल पनि भनिन्छ, त्यो 30 हात लामो र 10 हात चौडाई र 10 हात उचाइको थियो। पवित्रका पनि पवित्र स्थान अर्थात महापवित्र स्थान 10 हात लामो र 10 हात चौडाई र 10 हात उचाइ थियो। यसरी यो पूर्ण घनाकार बन्दथ्यो। पवित्र स्थानमा सामानहरू चाहिँ रोटी राख्ने टेबल, सुनको पानस र धूपको वेदी थिए, अनि पवित्रको पनि पवित्र स्थानमा चाहिँ करारको सन्दूक र कृपा आसन थियो। बाहिरी चोकमा दुई सामानहरू थिए, पितलको वेदी र पानीको बाटा, अनि यसको वरिपरि चाहिँ सेतो लाइलनको पट्टीले घेरिएको थियो। 10-13 पदमा भनिएको छ, तिनीहरूले बबुल काठको एउटा सन्दूक बनाउन्, त्यसको लम्बाई 2 हात आधा, चौडाई 1 हात आधा र उचाइ 1 हात आधाको होस्। तैले त्यसलाई निखुर सुनले मोहर्नु, भित्र बाहिर तैले त्यसलाई मोहर्नु, त्यसको चारैतिर सुनको बीट बनाउनु। त्यसको निम्ति सुनका 4 वटा मुन्द्रा ढालेर त्यसका 4 खुट्टामा लगाउनु, 2 वटा मुन्द्रा एकापट्टि र 2 वटा मुन्द्रा अर्कोपट्टि होन्। तब तैले बबुल काठका डण्डाहरू बनाएर ती सुनले मोहर्नु। माथि पद 10 उल्लेख भएको सन्दूक र कृपा आसन नै त्यो स्थान थियो जहाँ परमेश्वरले इसरायलका सन्तानहरूसँग भेट्नुहुन्थ्यो। यो नै तिनीहरूका परमेश्वर कहाँ जाने पहुँचको स्थान थियो। यो कुराको ध्यान दिनुहोस् कि पवित्र स्थानको निम्ति चाहिएका पहिलो सामान चाहिँ सन्दूक थियो। हामी परमेश्वरको दृष्टिकोणबाट यहाँ नजिक आइरहेका छौ, अर्थात भित्रबाट बाहिर हेर्दछौ। सन्दूक चाहिँ पवित्रको पनि पवित्र स्थानमा थियो, महापवित्र स्थानमा थियो, जहाँ परमेश्वरको उपस्थितिले विराजमान गर्दथ्यो। यदि हामी मानिसको दृष्टिकोणबाट यसको नजिक आइरहेका थियौं भने हामी पहिले पवित्र स्थान वा भेट हुने पाल पनि भनिन्छ त्यसको ढोकातिर पहिले आउने थियौं, त्यसपछि तामाको काँसको वेदी र पानीको बाटातिर। पवित्र स्थान वा भेट हुने पाललाई यस्तो तरिकामा बनाइएको थियो जुनलाई इसरायलीहरू उजाड स्थानमा यात्रा गर्दा आफैसँग लिएर जान सक्थे। जब तिनीहरूले क्याम्प वा शिविर बनाउँथे, तिनीहरूले यसलाई फेरि सबै सामानलाई स्थापित गर्थे वा जोड्दथे, अनि जब तिनीहरू फेरि अर्को स्थानमा अगाडि बढ्थे वा सर्थे त्यहाँबाट, त्यसलाई फेरि लिएर अगाडि बढ्थे। पवित्र स्थान वा जसलाई हामी भेट हुने पाल पनि भन्दछौ, त्यसका हरेक सामानहरूलाई पूरा उजाड स्थानको यात्राभरि सजिलै बोक्नको निम्ति कुण्डी र डण्डा सहित तयार पारिएको थियो, अनि कृपा आसन सन्दूकको माथि राखिएको हुन्थ्यो जुनलाई बेगलै वा छुट्टै सामानको रूपमा विचार गरिन्दथ्यो। 17-19 पदमा भनिएको छ, अनि तैले निखुर सुनको एउटा कृपा आसन बनाउनु, त्यसको लम्बाई 2 हात आधा र चौडाई 1 हात आधाको होस्। पिटेको सुनका 2 वटा करूबहरू कृपा आसनका दुवै किनारमा हुन्, एउटा करूब एक किनारमा र अर्को करूब अर्को किनारमा। ती 2 करूबहरू र कृपा आसन एउटै टुक्रा सुनबाट त्यसका 2 किनारमा बनाउनु। ती करूबहरूले आफ्ना आफ्ना पखेटा मास्तिर फैलाएका र कृपा आसनलाई आफ्ना पखेटाले ढाकेको हुनुपर्छ। तिनीहरूका मुख आम्ने सामने कृपा आसनतिर फर्केको हुनु पर्दछ। मित्र, यो कुराको ध्यान दिनुहोस् कि परमेश्वर अहिले के भन्नुहुन्छ। सन्दूकलाई बाहिर भित्र सुनले मोडेको हुन्थ्यो र यो बबुल काठको थियो। त्यो प्रभु येशूको उहाँको ईश्वरत्वमा र मानवतामा पूर्ण प्रतीक थियो। ख्रिष्ट मानिस बनिनु भएको परमेश्वर हुनुहुन्थ्यो। उहाँको ईश्वरत्वलाई सुनद्वारा प्रतिनिधित्व गरिएको छ र उहाँको मानवता चाहिँ यो बबुल काठद्वारा प्रतिनिधित्व गरिएको छ। सन्दूकलाई खाली काठको सन्दूक मात्र भन्न सकिँदैन, किनभने यसमा सुन पनि थियो अनि यसलाई खालि सुनको सन्दुक भन्न सकिँदैन किनभने यसमा काठ पनि थियो। ख्रिष्ट मानिस बनिनु भएको ईश्वरत्वको रूपमा औल्याउने संकेत वा प्रतीकको कायम गर्न यो दुवै सुन र काठको आवश्यक पर्यो। मित्र, यो साधारण बाकसले पूरा कथाको बताउँछ, अर्थात ख्रिष्ट येशूको दुवै व्यक्तिको बताउँदछ, उहाँको मानवताको र उहाँको ईश्वरत्वको। सन्दुकभित्र बाहिर सुनले मरेको थियो। कलसी दुईको नौ पदले भन्दछ, किनभने उहाँमा ईश्वरत्वको सारा परिपूर्णता शारीरिक रूपमै बास गर्दछ। मित्र, ख्रिष्ट केवल अलौकिक शक्तिद्वारा अद्भुत कार्य गर्ने व्यक्ति मात्र हुनुहुन्न थियो, न उहाँ खालि प्रशस्तै परमेश्वरको बोधको विश्वास गर्ने व्यक्ति हुनुहुन्थ्यो, उहाँ परमेश्वर हुनुहुन्थ्यो। उहाँ परमेश्वर जस्तै बोल्नुभयो। उहाँले आफैलाई परमेश्वरको स्तरमा राख्नु भएर भन्नुहुन्छ, तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमा विश्वास गर्छौ, ममा पनि विश्वास गर। म तिमीसँग यति धेरै समयसँग छु, तर पनि तिमीले मलाई चिनेका छैनौ फिलिप। जसले मलाई देखेको छन् पितालाई देखेका छन्। मित्र, उहाँ पूर्ण रूपमा परमेश्वर हुनुहुन्थ्यो, अनि उही समयमा उहाँ पूर्ण रूपमा मानिस पनि हुनुहुन्थ्यो। उहाँ चर्को घाम लागेको दिनमा सामर्य भन्ने स्थानको इनारमा विश्राम लिनुभयो। उहाँ सुत्नुभयो, खानुभयो, पिउनुभयो, हाँस्नुभयो, रुनुभयो र अझ धेरै उहाँले कष्ट यातना भोग्नुभयो र मर्नुभयो। यी सबै मानव विशेषताहरू हुन् जुन उहाँमा हामी देख्दछौ। सन्दुकमा सुन र काठ दुवै आवश्यक थियो, तापनि यी दुईमा सम्मिश्रण थिएन, न एउटाको पहिचान अर्कोमै गुम भयो। अह, ख्रिष्ट दुवै परमेश्वर र मानिस हुनुहुन्थ्यो, तापनि दुई बेग्ला बेग्लै चरित्र कहिले पनि एकै स्थानमा मिसिएन। उहाँले एकै पल्टमा उही समयमा दुवै परमेश्वर र मानिस रूपमा काम गर्नुभएन। उहाँले जब कुनै काम गर्नुभयो तब या त पूर्ण रूपमा मानवीय वा मानवीय व्यक्तित्वमा वा पूर्ण रूपमा ईश्वरीय व्यक्तित्वमा काम गर्नुभयो। मित्र, उहाँ पूर्ण रूपमा परमेश्वर हुनुहुन्थ्यो, अनि उही समयमा उहाँ पूर्ण रूपमा मानिस पनि हुनुहुन्थ्यो, अनि यी दुवै हाम्रो उद्धारको निम्ति नित्यन्त आवश्यक कुरा थियो। यही नै सन्दुकले ख्रिष्टको तस्विर दिन्छ। मित्र, महान पवित्र परमेश्वर, तपाईँ र मेरो पापबाट बचाउन आफैलाई रित्याएर मानव रूप लिएर यस पृथ्वीमा आउनुभयो। यही नै यो सन्दुकले संकेत गर्दछ। के हामीलाई यो वास्तविकता थाहा छ? प्रभुले हामी सबैलाई धेरै धेरै आशिष दिउन्।
श्रोता अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।